SBS नेपाली रेडियो अनलाइन र मोबाइलमा
SBS नेपाली पोडकास्टमा अब पालो भएको छ नेपालमा गए सात दिन यताका प्रमुख घटनाहरूबारे जान्ने रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्छ नेपाल संवाददाता प्रतीक्षा दुलाल।
सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ। आइतबार बसेको मन्त्री परिषद बैठकले पेट्रोलियम आपूर्तिमा देखिएको असहजता हल गर्नका लागि यस्तो निर्णय गरेको हो। सोमबारदेखि कार्यालय समय बिहान 9 बजेदेखि 5 बजेसम्म हुने भएको छ भने अब शनिबार र आइतबार बिदा हुने भएको छ। शैक्षिक संस्था बाहेक अन्य कार्यालयमा यो नयाँ तालिका लागू हुने सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए। पेट्रोलियम पदार्थमा देखिएको समस्यालाई हल गर्न सरकारले डिजेल तथा पेट्रोल गाडीलाई परिवर्तन गर्नका लागि आवश्यक कानुनी व्यवस्था मिलाउने निर्णय गरेको छ। यसका साथै सरकारले एसियाली विकास ब्याङ्क र विश्व ब्याङ्कबाट करिब $90 मिलियन सहुलियत ऋण लिने निर्णय गरेको छ। उक्त निर्णयबारे प्रवक्ता पोखरेलले भने,
डिजिटल नेपाल ट्रान्सफर्मेसन प्रोजेक्टका लागि क्रमशः एसियाली विकास ब्याङ्क तथा विश्व ब्याङ्कले प्रदान गर्ने $40 मिलियन र $50 मिलियन गरी जम्मा $90 मिलियन बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने।
मध्यपूर्वमा तनाव बढेसँगै प्रभावित भएको हवाई उडानका कारण 38 जना नेपालीको शव नेपाल ल्याउन समस्या परेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसबारे संचारकर्मीहरूलाई जानकारी दिँदै मन्त्रालयका प्रवक्ता लोक बहादुर छेत्रीले भने,
ओमानमा 1 जना, अबुधाबीमा 4 जनाको, दुबईमा 15, रियादमा 17, जेद्दामा 5, तेलभवीमा 3, कतारमा 2 र बहरेनमा 1 गरी उक्त क्षेत्रमा 38 वटा शवहरू नेपाल ल्याउन बाँकी छ।
यस्तै इरानमा 11 जना नेपाली रहेका र सबैजनासँग दोहास्थित नियोग सम्पर्कमा रहेको छेत्रीले बताए। दूरसञ्चार प्राधिकरणले अवैध रूपमा सञ्चालनमा रहेका 7,000 भन्दा बढी सट्टेबाजी सम्बन्धी एप तथा वेबसाइटहरू बन्द गरेको जनाएको छ। मार्च 27 बसेको मन्त्री परिषदको बैठकले सट्टेबाजी सम्बन्धी एप तथा वेबसाइटहरू 24 घण्टाभित्र बन्द गर्ने निर्णय गरेको थियो। सोही अनुरूप काम अघि बढाइएको प्राधिकरणका उपनिर्देशक सूर्य प्रसाद लामिछानेले बताए। यस आर्थिक वर्षको 8 महिनामा 14 खर्ब बढी रेमिटेन्स भित्रिएको सरकारी तथ्याङ्कले देखाएको छ। मध्यपूर्वमा तनाव सृजना भएसँगै नेपाल भित्रिने रेमिटेन्समा कमी आउन सक्ने आकलन गरिएको छ। गएको 8 महिनामा वैदेशिक रोजगारीका लागि जानेको संख्या 1.67% घटेको छ। सोही अवधिमा 8 अर्ब 70 करोड रुपियाँ रेमिटेन्स बाहिरिएको छ। अर्थ मन्त्रालयका अधिकारीहरूका अनुसार फागुन महिनामा 88 अर्ब रेमिटेन्स भित्रिएको हो। गत बिहिबारदेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई सुरु भएको छ। देशभरबाट करिब 5,12,421 जना विद्यार्थीले एसईई दिनका लागि फर्म भरेको परीक्षा नियन्त्रक टुकराज अधिकारीले बताए। उनका अनुसार 4,41,566 जनाले नियमिततर्फ र 70,855 जनाले ग्रेड वृद्धितर्फ परीक्षा दिँदैछन्। डोल प्रसाद अर्याल प्रतिनिधि सभाको सभामुख चयन भएका छन्। उनी आइतबार निर्विरोध सभामुख चयन भएका हुन्। राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार नै उनलाई पद तथा गोपनीयताको शपथ खुवाए। रासोपा उपसभापति अर्याल काठमाडौँ 9 सांसद निर्वाचित भएका थिए। सदनको अर्को प्रसङ्गमा, नयाँ सरकार बनेपछि बिहिबार पहिलो पटक प्रतिनिधि सभाको सदन बस्यो। पहिलो सदनलाई सरकारको तर्फबाट सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले दलित समुदायसँग माफी मागे। रोस्ट्रमबाट हात जोडेर उनले भने,
यो सरकार शताब्दीदेखिको विभेदको, अन्यायको, अत्याचारको इतिहाससँग पहिलो पटक सामूहिक र सार्वजनिक माफी माग्दैछ, त्यो पनि यो सदनबाट।
रासोपाको चुनावी वाचा पत्रमा नयाँ सरकार प्रमुखको पहिलो सम्बोधनमा दलित समुदायसँग माफी माग्ने लेखिएको थियो। यस्तै सरकार बनेपछि सार्वजनिक गरिएको 100 दिने कार्यसूचीमा पनि राज्यका तर्फबाट औपचारिक क्षमा याचना गर्ने र सुधारमुखी कार्यक्रम घोषणा गर्ने उल्लेख गरिएको छ। पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री तथा नेपाली काङ्ग्रेसका नेता रमेश लेखकलाई अनुसन्धानका लागि थप 5 दिन राख्ने भएको छ। आइतबार अनुसन्धानका लागि 5 दिन म्याद थप गरिएको हो। पोखरा महानगरपालिकाले फेवाताल वरपर रहेका मापदण्ड विपरीत रहेका संरचना हटाउने काम थालेको छ। फेवाताल संरक्षण गर्ने विषयमा सर्वोच्च अदालतले 7 वर्ष अघि गरेको फैसलाको कार्यान्वयन सुरु भएको महानगरपालिकाले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनको निर्देशनमा शनिबार बिहानै फेवाताल किनारमा रहेका अवैध संरचनामा डोजर चलाउन थालिएको हो। केही दिन अघि प्रधानमन्त्री बालेनले पोखराका मेयर धनराज आचार्यलाई सर्वोच्चको फैसलाको कार्यान्वयनको प्रतिवेदन पेश गर्न आग्रह गरेका थिए। करिब 30 वटा संरचनामा डोजर चलेको अधिकारीहरूले बताएका छन्। अखिल नेपाल फुटबल संघ एन्फा र राष्ट्रिय खेलकुद परिषद बीचको विवादको विषयमा फिफा र एसियाली फुटबल महासंघ एएफसीले आफ्नो धारणा राखेका छन्। फिफा र एएफसीले एक पत्र मार्फत एन्फाको निर्वाचन प्रक्रियामा तेस्रो पक्षको हस्तक्षेप भइरहेकोमा चिन्ता व्यक्त गरेको छ। एन्फालाई पठाएको पत्रमा परिषदले निर्वाचन रोक्न खोजेको जिकिर गरिएको छ। यस्तै एन्फामाथि परिषदले लगाएको 3 महिनाको निलम्बनलाई हस्तक्षेपको संज्ञा दिइएको छ। एन्फा कार्य समितिको कार्यकाल जुन 2026 सकिनेछ, तर एन्फाले फेब्रुअरी 2026 निर्वाचन गर्ने तयारी गरेको थियो र यसका लागि एएफसीको स्वीकृति लिएको थियो। तर परिषदले एन्फालाई उसको विधान संशोधन गर्न र जिल्ला सङ्घहरूको विधान संशोधन नभएसम्म निर्वाचन प्रक्रिया रोक्न निर्देशन दिएको थियो। फिफाले परिषदले गरेको निलम्बनको निर्णय खारेज गर्न र निर्वाचन प्रक्रिया सुरु गर्न 7 दिनको समय दिएको छ। उक्त निर्णय फिर्ता नभए एन्फालाई फिफा काउन्सिलद्वारा तत्काल निलम्बन गरिने चेतावनी दिएको छ। एसबीएस नेपालीका लागि प्रतीक्षा दुलाल, काठमाडौँ।
SBS South Asian.